مشکل الفاظ کی وضاحت. سورۃ الکہف آیت نمبر 27. آغاز کہاں سے ہے؟ وتلو. وتلو جو ہے کیا روٹ ورڈ ہے اس کا؟ تا لام و بھی اور تا لام یا بھی. اور اس کے معنی کیا ہے؟ پڑھنا, پیچھے پیچھے آنا. تو اصل تلاوت یہ ہوتی ہے کہ تلاوت کی جائے, پڑھا جائے جب قرآن کو, تو ساتھ ساتھ اس کے پیچھے بھی آیا جائے, یعنی اس کو عمل کیا جائے, اس کے اوپر چلا جائے. لام مبدلہ, مبدلہ کا روٹ ورڈ کیا ہے؟ باد لام بدلنا, تبدیلی. تجیدہ واو جیم دال, تو فعل مضارع ہے یہ اصل میں. تجیدہ وجدہ ماضی ہے, اور تجیدہ یا یجیدہ یا یجیدو یہ فعل مضارع ہے. اور جب فعل مضارع پہ لن داخل ہوتا ہے, شروع میں کیا آیا ہے؟ لن, تو اس میں تاکید کے معنی نفی کے ساتھ پیدا کر دیتا ہے. ولن تجیدہ, اور تو ہرگز نہیں پائے گا. ملتحدہ لام ہا دال, لہت سے ہے, ٹیڑھے ہونے کو کہتے ہیں, اور الہاد ٹیڑھ ہوتا ہے, اور جو ہے وہ ملحد جو دین میں ٹیڑھ اختیار کرے کہ دین لینے کے بعد, دین میں آنے کے بعد پھر اس سے نکل جائے. اور قبر کو بھی کہتے ہیں, ہے نا, لحد قبر کو بھی کہتے ہیں. اور یہاں ملتحدہ پناہ کے لیے جو ہے وہ استعمال کیا گیا ہے کہ کوئی جائے پناہ. اور جب انسان کہیں جا کر جائے پناہ لیتا ہے تو کیا ہے کہ بے شک سائڈ پر ہو کر, چھپ کر, کیسے بھی ہو چاہتا ہے کہ اس کو کوئی جائے پناہ جو ہے وہ مل جائے. بالغداتی روٹ ورڈ کیا ہے؟ غین دال واو, اور اس کے معنی کیا ہوتے ہیں؟ صبح کے لیے ہوتے ہیں, اور غدن آنے والے کل کے لیے بھی استعمال کیا جاتا ہے. یوریدونا کا روٹ ورڈ کیا ہے؟ را واو دال, اور اس کے معنی کیا ہے؟ چانا, ارادہ کرنا. اور وجہہو, وجہم کسے کہتے ہیں؟ چہرے کو کہتے ہیں, لیکن اللہ تعالیٰ کا چہرہ کوئی نہیں ہے نا. اللہ تعالیٰ کی ذات, وہ جسمانی جو اعضاء ہیں یا نقص ہیں یا خوبیاں ہیں, وہ ہر اس چیز سے جو ہے وہ پاک ہے. ہم نہیں جانتے کچھ بھی نا, بس اللہ تعالیٰ اپنی ذات میں جو ہے وہ کمال درجہ رکھتا ہے, اور وہ اپنی تعریف آپ ہے. تو وجہ اسے مراد پھر کیا ہے؟ اس کی رضا. اس کا چہرہ سے مراد کیا ہے؟ اس کی رضا. ولا تعدو, تعدو جو ہے عین دال وہ جو ہے وہ عدو یعنی دشمن کے لیے بھی استعمال کیا جاتا ہے نا. اور عادیات, والعادیات ذبحا فالموریات قدحا فالمغیرات صبحا فاصرن به نقعا. سورۃ عادیات میں آپ نے بھی ماشاءاللہ حفظ کر لیا ہے, تو اس میں دیکھیں کہ عادیات دوڑنے والے گھوڑوں کو کہتے ہیں, ہے نا. عادیہ کی جمع ہے عادیات, اور وہ جماعت جو قتل و غارت کے لیے تیار ہو, لوٹنے والے گھوڑے, اور گھوڑے نے ایک دوڑ لگائی, دوڑ نے مقابلہ کیا, ایسے گھوڑے جو جنگ پر جا کر چھا جائیں, تو کیا ہے کہ جو ہے وہ دوڑنا, دوڑنا. تو گویا کہ اور جو دوڑتا کون ہے؟ وہ جو تیار ہوتا ہے, ایکٹیو ہوتا ہے. تو اس کا روٹ ورڈ آپ دیکھیں تو عین دال وہ ہے, اور عین وہ دال بھی ہو سکتا ہے نا. اور آپ مختلف قرآنوں کا ترجمہ پڑھیں تو آپ پھر اس کو اندازہ کریں گے کہ پھرنا, لوٹنا, ہے نا, تو وہ بھی ہو سکتا ہے. پھر آپ آگے چلیے تو تریدو کیا روٹ ورڈ ہے؟ کیا کہا آپ نے؟ ہاں یہ ہوئی نا بات. اچھا را و دال, ماشاء اللہ. تو توتے, ہاں اس کا روپٹ کیا ہے؟ تو وو این, تو ان و کر ہن, پیچھے آپ یاد رکھیں اس کو نا, اس سے ہے. تو خوشی سے اطاعت کرنا. اور توتے آرڈر کا صیغہ ہے, تو اطاعت کر. اور ولا توتے, تو اطاعت نہ کر, فعل نفی پیدا ہو جاتا ہے. قلب بہو, قلب کے معنی کیا ہے؟ الٹ پلٹ کر دینا. اور آپ کے سینے میں بھی ایک چیز ہے جو الٹ پلٹ ہوتی رہتی ہے, اور کیا ہے وہ؟ دل. قلب جو ہے ہمارے خیالات الٹتے پلٹتے رہتے ہیں نا, کبھی کسی کے لیے محبت کے جذبات, کبھی کسی کے لیے نفرت کے جذبات. کبھی بہت کرنے کو دل چاہتا ہے کہ فرض نمازوں کے ساتھ اب نفل اور تہجد بھی پڑھیں گے, زکوٰۃ کے ساتھ انفاق بھی کریں گے, اور کبھی مٹھی بند رکھنے کو دل چاہتا ہے. مختلف جذبات پیدا ہوتے رہتے ہیں نا. قلب جس کی خیالات, ارادے جو ہیں وہ حالت بدلتی رہتی ہیں. और फिर आप देखें यहाँ पे तुते है और आगे वत्ताबा, वत्ताबा का रूटवर्ड क्या है? ताबाएन, और इसके मानी होते हैं कि किसी के फुटप्रिंट पर चलना, यानी अताब का अगला दर्जा है इत्तबा करना। और हवा हुआ आप पहले भी पढ़ चुकी हैं, क्या रूटवर्ड है इसका? हा वो या, शाबाश, ऊपर से गिरना। और जो है ख्वाहिशात के लिए ये इस्तेमाल किया जाता है, पहले भी आप पढ़ चुके हैं। और फुरुता, फुरुता का रूटवर्ड क्या है? फारा तोए, और ये जवील अजदाद में से है। बयक वक्त ये लफ्ज अपने अंदर दो मानी रखता है। कुरान मजीद में अरबी जबान में बाज अल्फाज ऐसे हैं जो बयक वक्त अपना अपने दो मानी अपने अंदर रखते हैं, पॉजिटिव भी और नेगेटिव भी। मसलन आप देखें कि इसके मानी है ज्याती करना भी और कमी करना भी, अफरातो तफरीत करना। तो कभी दोनों मानी पाए जाते हैं और कभी मौके की मुनासिबत से वहां एक मानी जो है वो इस्तेमाल हो सकता है। और आगे आप चलिए तो फमन शा फल योमिन, योमिन का यहाँ पे ऑपोजिट क्या है? यकफुर, शाबाश, यकफुर, ईमान लाना, इनकार करना। फिर आप देखें तो अहाता, अहाता जो है इसका रूपक क्या है? हा वो तोए, हौत, और इसके मानी क्या है? घेरना, इसी से अहाता भी है। मुहित, अहाता, ये इसकी फैमिली के लफ्ज हैं। सुरादिकुहा, सीन रा दाल काफ, ये रुबाई है, इसका रूपक क्या है? सीन रा दाल काफ, और क्या है रूपक? रुबाई है। आमतौर पे आप जो रूपक याद करती हैं तो क्या होते हैं? सलासी होते हैं, तीन हरफी होते हैं, लेकिन ये रुबाई है, चार हरफी है। और सीन रा दाल काफ जो है ये कहते हैं कनातों को। और कनाते क्या, यानी खैमा नहीं होता, कनाते लगाई हैं, खैमा लगाया है, तो खैमा, खैमा जब कहीं लगता है तो क्या चार दीवारी कर लेता है ना, खैमा या खैमा की दीवारें, है ना? तो वो पर्दे जो किसी खैमा गाह के गिर्द लगाए जाते हैं, तो कनाते भी मुराद हैं और पर्दे भी मुराद हैं जो किसी खैमा गाह के जो है वो इर्द गिर्द लगाए जाते हैं। और आप देखें कि यहाँ पे ना दोजख की चार दीवारी मुराद है, और आप यूं भी कह सकती हैं कि यहाँ पे ये लफ्ज जहन्नुम की मुनासबत से आया है। सरादिक से मुराद वो जहन्नुम की बैरूनी हुदूद हैं जहां तक उसकी लपटें पहुंचेंगी, जहां तक उसकी गर्मी, उसकी हरारत, उसकी लपटों का असर पहुंचेगा। तो गोया कि उसने भी यानी जहन्नुम की आग का असर और उसकी लपटों का असर ऐसे जैसे कि उसकी खैमे की दीवारें बन जाए। वहीं यस्तगीसु युगासु, तो इसका रूपक क्या है? गैन या सा, और इससे मुराद है बारिश भी और फरियाद करना भी। ये लफ्ज आप पहले भी जो है वो पढ़ चुकी हैं, तो क्या बात आपको इसे समझ आई कि गैन या सा इससे मुराद है बारिश और अगासा पानी देना। जैसे आप देखें कि जब बारिश होती है तो क्या करती है, बहुत से प्यासे जो फरियाद कर रहे होते हैं बारिश की, तो उनकी प्यास को बुझा देती है। इसी तरह से जो है इस्तगासा दायर कर दिया, फरियाद उसने की, पानी मांगा, या वो दुखी था तो उसने अपनी फरियाद जब सामने रखी तो उसकी फरियाद रसी की गई। इसी से इसी की फैमिली का लफ्ज है गौस, गौस से आजम भी, मदद मांगना। वहीं अस्तगीसु युगासु। फिर है कल मोहल, कल मोहली, तो मीम हा लाम, इस लफ्ज के अंदर बुनियादी तौर पर दो बातें पाई जाती हैं। इसको आप याद कर लें क्योंकि मुफस्सरीन ने इसके तर्जमे में बड़ा इख्तलाफ किया है, यानी मुख्तलिफ मानी इससे मुराद दी है। आप मुख्तलिफ कुरान खोलेंगी आपको मोहल का तर्जमा मुख्तलिफ नजर आएगा। तो जब आपको इसकी बुनियाद, यानी मैं भी इसकी रिसर्च कर रही थी कि क्यों मुफस्सरीन में इख्तलाफ हुआ, तो जब आप उसकी बुनियाद या बेस को समझ आए ना तो मानी याद करने आसान हो जाते हैं। तो इसके अंदर दो बातें बुनियादी तौर पर पाई जाती हैं, नंबर 1 सुर्खी माइल होना, और नंबर 2 शिद्दत हरारत का होना। तो मोहल जो है इसके अंदर एक है सुर्खी माइल होना, दूसरे शिद्दत हरारत। अब आप देखें कि मोहर का तर्जमा जो है, बास कहते हैं ये तेल की तलछट है, ये क्या है, तेल की तलछट। अब आप देखें जैसे लावा जो जमीन के अंदर से निकलता है शिद्दत हरारत से, तो पिघली हुई धातुओं का मलगूबा की शक्ल होती है ना, तो तेल की तलछट। और वो तेल की तलछट जैसा लावा जमीन से निकलता कैसा है, जमीन के अंदर हरारत होती है शिद्दत हरारत, और पिघली हुई धातु का वो मलगूबा बन जाता है ना। तो और वो जो तेल की तलछट होती है और पिघली हुई धातु, तो वो सुर्खी माइल भी होता है और उसके अंदर शिद्दत हरारत भी पाई जाती है। तो बाज कहते हैं कि ये तेल की तलछट है, बाज कहते हैं नहीं इसके मानी जो है वो लावे के हैं, कि जमीन के वो मादे जो शिद्दत हरारत से पिघल जाए, जमीन के वो मादे जो शिद्दत हरारत से पिघल जाए। बाज कहते हैं इससे मुराद पिघली हुई धात है, पिघली हुई जो धात होती है तो उसके अंदर भी दोनों बातें पाई जाती हैं, सुर्खी माइल रंग भी होता है और उसके साथ ही शिद्दत हरारत से ही तो पिघलती है। और बाज कहते हैं इससे मुराद पीप और लहू है, पीप और लहू, पीप का रंग भी कच लहू सुर्खी माइल होता है ना, और पीप और लहू, और उसके साथ ही फिर आप देखें कि जो है वो जहन्नमी जब जहन्नुम में होंगे तो वहां पे वहां की हरारत और उनके जिस्म की हरारत, तो आप जितने भी मानी इसके पढ़ेंगी तो आपको इसमें ये चीज जो है वो नजर आएगी। तो कल मोहल, मोहल इससे मुराद क्या है, तेल की तलछट या फिर लावा या फिर पिघली हुई धात या फिर पीप और लहू के। यशवी, यशवी जो है ये शीन वो या जो है इसका रूट वर्ड है, ये खाल को भी कहते हैं और ये लफ्ज जो है ये भूनने के लिए भी जो है वो इस्तेमाल किया जाता है, जैसे खाल का या आग का किसी चीज को भूनना। और आप देखें कि यूं देखें तो भूनने के लिए बहुत से हमें लफ्ज जो है वो मिलते हैं, और लेकिन ये कि यहाँ पर जो ये भूनना है ना, तो ऐसा भूनना है कि आग का जो है वो जलाना, सिर्फ भूनना ही नहीं बल्कि आग ऐसे भून रही है कि भूनते हुए उसको जो है वो जलाती भी जा रही है। और वैसे आपने भूनने के लिए जो लफ्ज पढ़े हैं, एक शवा है यानी गोश्त वगैरह को आग में भूनना, और आग से गोश्त वगैरह को भूनना और पकाना, और एक है हा नून जा जाल। हाँ आप जो है वो पीछे पढ़ चुकी हैं, फमा लबिसा अंजा बिअजलिन हनीज, अभी कुछ वक्त भी नहीं गुजरा था कि इब्राहिम अलैहिस्सलाम एक भुना हुआ बछड़ा ले आए। तो आप देखें कि हजरत इब्राहिम अलैहिस्सलाम के बारे में ये रवायत मशहूर है कि उन्होंने बछड़े की खाल उतार कर उसे दो सख्त गर्म पत्थरों के दरमियान रख कर इस गोश्त से जो है वो पानी और जो उसका कच्चापन था उसको खारिज किया और उसे खस्ता और खाने के काबिल जो है बना दिया। यानी दो पत्थरों को जैसे रगड़ते हैं तो आग नहीं निकलती। तो बहरहाल जो है असल बात क्या है कि किसी भी हरारत के जरिए गोश्त वगैरह से उसका कच्चापन उसका पानी वगैरह जो है वो खारिज कर देना। तो यहाँ पर जो है वो शवा क्या है कि खाल के लिए भी ये लफ्ज इस्तेमाल होता है और उसके अलावा भूनना, आग का भूनना। अब यहाँ पे क्या, यशविल वजूह, उनके चेहरे जो है वो भूने जाएंगे, उनके मुंह भून डाले जाएंगे। फसाअत मुर्तफ़ा, मुर्तफ़ा जो है आप पढ़ चुकी पहले भी, राफा काफ रिफ्क नरमी है असल में, और रफीक ऐसा दोस्त जो रफाकत अदा करे जब मुश्किल हो जब सख्ती हो, और इसी से मिर्फिक कोहनी के लिए भी आता है, और मुर्तफ़ा वो जगह जहाँ पे आप आराम करते हैं टेक लगाते हैं, वह साअत मुर्तफ़ा, और कैसी वो जगह है जहाँ आराम किया जाए। तो अभी आप जो है वो आप आगे चलें तो आप देखेंगी कि इन्ना ला नुदीउ, नुदीउ का रूपक क्या है, द्वाद या जाया करना, ठीक है। फिर आप देखें तो युहल्लौना, हाँ तो इसका रूटवर्ड क्या है कि हालामिया, हाँ इसके मानी है आरास्ता करना, آراستہ کرنا اور اس کے ساتھ ہی جو ہے وہ خوبصورت جو ہے وہ بنانا. اور آپ دیکھیں کہ آپ پیچھے ہی پڑ چکی ہیں, ہلیا زیور کے لیے آتا ہے, تو حالامیہ زیور پہنانا, اور ہلیا کیا ہے؟ زیور کے لیے یہ لفظ استعمال کیا جاتا ہے. یحلونا, ان کو پہنایا جائے گا, کیا؟ زیور. من اساورا, اساورا جو ہے, جب پہلا سبق آپ نے جس دن پہلا سبق پڑھا تھا نا, اس دن میں نے آپ کو اس کا روٹ ورڈ بتایا تھا. گو کے لفظ یہ نہیں تھا, اس کی فیملی کا ایک اور لفظ آپ کو پڑھایا تھا, کوئی یاد ہے؟ پہلا سبق جس دن ہم نے تعوذ تسمیہ پڑھا تھا اور پھر ہم نے سورت الفاتحہ کا آغاز کیا تھا, تو اس دن میں نے آپ کو بتایا تھا اسی شاباش شاباش. سین و را دیوار کے لیے استعمال کیا جاتا ہے. اب آپ دیکھیں کہ دیوار چاروں طرف ہوتی ہے نا, تو دیوار کا روٹ ورڈ بھی سین و را ہے, اور کنگن کا, یہ کنگن کے لیے یہ لفظ استعمال کیا جاتا ہے, اور اس کا روٹ ورڈ بھی سین و را ہے. اچھا, میں بیٹھی سوچ رہی تھی کہ ان دونوں میں مناسبت کیا ہوئی کہ سین و را دیوار کو بھی کہہ دیا اور اس کے ساتھ ہی یہ جو کنگن, یہ کڑے جو ہم پہنتے ہیں, اس کو بھی کہہ دیا, تو نسبت کیا ہے؟ میں جس بات تک پہنچی, اور مجھے پھر بہت ہی خوشی ہوئی کہ جس طرح دیوار چاروں طرف سے جو ہے وہ آتی ہے اور گھرو کر لیتی ہے, اسی طرح کنگن بھی تو بازو کے چاروں طرف ہوتا ہے نا, ہے نا؟ تو سین و را کے جو ہے وہ معنی کیا ہے کہ چڑھنے کے بھی ہوتے ہیں, دیوار کے بھی ہوتے ہیں, اور اس کے ساتھ ہی کنگن کے لیے بھی لفظ جو ہے وہ استعمال کیا جاتا ہے. تو اساورا کنگن, ذہب سونا, اور وہ سونا سلیپ نہیں, کون سا سونا؟ وہ جس پہ ہم مرتے رہتے ہیں اور روتے رہتے ہیں, اور آج کل تو عورتیں بہت روتی ہیں, کیوں؟ مہنگا بہت ہو گیا ہے, لیکن خوب پتہ ہے عورتوں کو, کیونکہ ان کو خریدنا ہوتا ہے نا ہر تھوڑے دنوں میں, ایک نیا, کبھی گولڈن چاہیے تو کبھی وائٹ چاہیے, ہے نا؟ اور بہرحال, اور زہابہ کے معنی ہوتے ہیں کہ جانا, داخل داخل ہونا, زہابہ جانا, اور سونا جو ہے اس کا تو خطرہ ہی لگا رہتا ہے کہ چلا نہ جائے, تو ان دونوں میں یہ مناسبت بھی ہو سکتی ہے. یلبسونا لباسا, پہننا, اور ثیابن ثوابا, ثوب کپڑے کو کہتے ہیں, اور کپڑا آپ دیکھیں کہ اس کو آپ پلٹاتے ہیں, اس کو آپس میں آگے پیچھے کرتے ہیں, تو پھر یہ پہننے کے قابل ہوتا ہے نا. اسی طرح ثواب ہے کہ آپ ایک عمل کرتے ہیں, اس کا بدلہ آپ کو واپس ملے گا. خضرن سبز کو کہتے ہیں نا, اور سنہری سبز, تو اس کے لیے یہ استعمال کیا جاتے ہیں. سندس, لوگ نام تو بہت رکھتے ہیں, اور شاباش, اصل بات کیا ہے کہ یہ بھی ربائی ہے, اس کا روٹ ورڈ ربائی ہے, چار حرفی ہے, سین نون دال سین, سندس, سین نون دال سین, تو یہ خود ہی جو ہے یہ روٹ ورڈ ہے. اور سندس کہتے ہیں ایسا ریشم جو باریک ہو, باریک ریشم کے لیے یہ استعمال کیا جاتا ہے. اور استبرق, ہاں ہاں شاباش, اس کا روٹ ورڈ جو ہے بارا قاف, اور یہ موٹے ریشم کے لیے استعمال کیا جاتا ہے. تو سندس باریک ریشم ہے اور استبرق موٹا ریشم ہے. متقینا جی, وو کاف حمزہ, شاباش, ماشاءاللہ, وو کاف حمزہ, ٹیک لگانا. اور اس کو آپ یاد کریں کیونکہ یہ تا کاف حمزہ بھی لگتا ہے, مکس لگتا ہے نا, لیکن پہلے آپ پڑھ چکی ہیں, ہاں ہاں, تو امام راغب اصفہانی جو ہیں مفردات القرآن میں اس کا روٹ ورڈ کیا بتاتے ہیں؟ تا کاف حمزہ. لیکن یہ کہ اگر آپ مترادفہ تل قرآن میں پڑھیں تو واو کاف حمزہ. تو اصل بات کیا ہے کہ ماشاءاللہ آپ کو تو اب سمجھ میں آ گئی کہ بعض الفاظ ایسے ہیں جس کے روٹ ورڈ میں تھوڑا سا اختلاف بھی ہے, تو واو کاف حمزہ بھی اور جو ہے وہ تا کاف حمزہ بھی, اور اس کے معنی ہے ٹیک لگانا. اور مزے کی بات جو میں آپ کو بتانا چاہتی ہوں کہ ٹیک لگانے کے لیے قرآن نے دو لفظ استعمال کیے ہیں, اور دونوں ہی آج کے سبق میں آ گئے ہیں. پہلا کون سا تھا؟ مرتفقا, اور دوسرا کون سا ہے؟ متقینا. اچھا, بس ان دونوں میں پھر فرق کیا ہے؟ इत्ता का के मानी होते हैं किसी भी चीज से टेक लगाना। ये जो मुत्ता के ईना है ना, किसी भी चीज से टेक लगाई आपने, कुर्सी से लगा दी, दीवार से लगा दी, अपने साथ बैठे हुए बंदे से लगा ली, बेड पे बैठे हैं तो तकिए से लगा दी। लेकिन जो इर्तफा का है ना, आरामदेह चीज से टेक लगाना, सिर्फ आरामदेह चीज से टेक लगाना। ये बात याद रखिएगा कि इर्तफा का सिर्फ आरामदेह चीजों से टेक लगाने के लिए आता है। क्यों है ये? असल में रिफ्क जो है ना, इसके मानी के अंदर नरमी मलायमियत जो है वो पाई जाती है, कि जिसके अंदर नरमी हो मलायमियत हो। दोस्त बहुत से होते हैं पर रफीक कोई कोई होता है, ये बात याद रखिएगा। दोस्त बहुत से होते हैं, तकिए भी बहुत से होते हैं, मिर्फका तकिए बहुत से होते हैं, लेकिन आराम में तकिया कोई कोई होता है ना। तो टेक लगाने वाली चीजें बहुत सी होती हैं कि बहुत से लोग हैं जिनका आप सहारा ले सकें, लेकिन ऐसा ऐसा जो कि रफीक बन जाए वो फिर कोई कोई होता है, कि हर तरह का उसके पास आराम मुयस्सर हो, ऐसी आराम का जहां पे हर तरह का आराम जो है वो मुयस्सर हो। अराइक, अलल अराइक, इसका रूट वर्ड है अलिफ रा काफ, तख के लिए ये इस्तेमाल किया जाता है, और अरीका जो है वो अरीका क्या है, ये वाहिद है, और अराइक इसकी जमा है। अराइक जमा है अरीका की। अरीका अरबी जबान में ऐसे तख्त को कहते हैं जिस पर ऊपर चतर भी लगा हुआ हो। क्या होता है चतर? शेड भी हो, साइबान भी हो। तख्त तो होते हैं ना बहुत से, लेकिन ऊपर साया भी हो, वो उसके हुसन को, शान शौकत को, और उसके जलाल को, उस तख्त जिस पर जो कोई बैठ जाए तो उसको उसमें और इजाफा जो है वो कर देता है। फिर है नेमा, नेमा इसका ओपोजिट अभी पीछे गुजरा था आपको, है सात, शाबाश, है ना। सात जो है ये बुरे के लिए आता है, और इसके साथ ही और क्या है, बेसा भी है नेमा, और आप देखें कि बेसा, तो बेसा और सात का रूट वर्ड क्या है, सेम है ना। तो असल में नेमा का ऑपोजिट है बेसा, कितना बुरा है बेसा। ये आयत नंबर 29 में आप देखें एंड पे करके बेसा, और 31 में क्या है नेमा, तो वहां पे जहन्नुम का जिक्र था तो बेसा आ गया, यहाँ पे जन्नत और उसकी नेमतों का जिक्र है तो नेमा आ गया। वहां पे शराब है, यहाँ पे सवाब है, एक रिदम काफिया चल रहा है, पिछली आयतों को अपने जहन में रखते चलिए। तो सवाब की फैमिली का लफ्ज अभी आपने पढ़ा रूट वर्ड क्या, सियाबन, शाबाश। मैं ये चाहती हूँ कि अब आपके जहन के अंदर इतनी जरखेजी पैदा हो जाए, इतनी वुसत पैदा हो जाए, आपको रट्टा नाप लगाना पड़े, आपको मतलब माशाल्लाह आधा कुरान तकरीबन अब आपके सीने में है, तो आप खुद ब खुद अब समझने लगे ना। तो फिर हसुनत, हसुनत ऑपोजिट किसके इस्तेमाल हुआ, साअत, शाबाश। और वहां पे मुर्तफका है, यहाँ पे भी मुर्तफका है, दोनों में फर्क क्या है, लफ्ज एक है, वहां जहन्नुम के लिए है और यहाँ जन्नत के लिए है। तो माशाल्लाह आप और गौर करेंगे और आपको समझ आती जाएगी। आगे चलते हैं और आप देखिए आयत 32 है, हफफ ना हुमा, और हफफ ना हुमा हाफाफा, और हाफाफा जो है इसके मानी है घेर लेना, घेरा डालना, घेर लेना। हफा लफ्ज जो है ये इस्तेमाल किया जाता है, यहाँ पे है हफफ ना हुमा, हमने उन दोनों को घेर लिया। हफफ घेर लिया, ना के मानी क्या है, हमने, और हमसे मुराद कौन है, हाँ अल्लाह ताला, और हुमा के लिए क्या है, किस दोनों बाग, यानी गोया के हमने इन दोनों के गिर्दा गिर्द पैदा कर दिया, घेर दिया। किल्ता, आई 33 का आगाज किससे है, किल्ता, असल में ये किला से है, किला, और किला जो है ये लफ्ज तो देखे एक है लेकिन ये दो के मानी देता है, और किला का मोनस क्या है, किलता। बाग चूके मोनस है, जन्नत, मोनस की मैंने आपको तीन अलामतें बताई थी, तीनों अलामतों में है तो ताई, शाबाश, तीनों अलामतों में है तो ताई, एक है ताए मरबूता, जैसे जन्नत जन्नत आप देखें कि जीम नून और ता सा जोड़ कर लिख दें जन्नत, एक इसको ताए मरबूता कहते हैं। दूसरा होती है ता जो हट कर आती है, रबवा जैसे लिखते हैं, वो के बाद ता तो है हट कर लिखी गई है, खालिदा नासिरा। आपको नजर आ रही है, समझ में आ रही है बात? कोई मुझे खोया हुआ भी लग रहा है। और तीसरी ता जो है वो लंबी ता है, बड़ी ता, जन्नात, पूरी ता, अलिफ बा ता लिखते हैं जैसे आप। तो आप देखें कि जन्नत जू जीम नून ता, इसको ताए ता कहते हैं जो साथ जुड़ कर आती है, जन्नत है ना। तो ये वाहिद वाहिद की अलामत है। और ये जो है ये हमेशा आती है जैसे दाल जाल रा वो के आखिर में आएगी, इन अल्फाज के साथ जुड़ सकती ही नहीं है, बात आसा के साथ तो जुड़कर आती है ना। तो जन्नत, क्योंकि नून के साथ अगर अलिफ हम शामिल करते तो जमा हो जाती जन्नात। तो ये ता जो पूरी खुलकर लिखी जाती है, ये जमा के लिए आती है अरबी में, ये वाहिद के लिए आती है, और ये जो है वो अलग होकर आती है। तो समझ में आ गई कि बहरहाल मैं चाहती हूँ आपको, मतलब ता का आना खुद ही इस बात की अलामत है कि ये मुअन्नस है, पर हर ता नहीं। अच्छा, हम क्या पढ़ रहे थे कि मैं आपको ये बता रही थी कि अरबी जबान में जो जन्नत यानी बाग आता है ना, जन्नत या जन्नात, तो जमा के मोनस के लिए आता है, बाग मोनस होता है, ता से पता चला बाग मोनस है। दूसरी बात हमने क्या पढ़ी कि यहाँ पे दो बागों का जिक्र हो रहा है ना, जन्नतैन है, आयत 32 में आपने पढ़ा ना जन्नतैन, फिर हुमा से भी पता चला कि दो की बात हो रही है। तो दो बाग, मैंने आपको दो की अलामत ही बताई थी, या नून अलिफ नून, ये दो की अलामत है ना, या नून अलिफ नून, मैंने आपको बताया था। बहरैन, दो समंदर, और बहराने अलिफ नून भी हो सकता है, बहराने और बहरैने। तो बहरहाल, तो चूंकि दो बागों का जिक्र हो रहा था, किलता अब उसके लिए इशारे के तौर पर आया है, तो किला क्यों नहीं आया? मैंने आपको बताया ना किला, शाबाश, अभी भी मैंने ये पॉइंट अभी आपको बताया था कि किला जो है ये कहने को लिखने को एक लफ्ज है किला, लेकिन ये मुफरिद लफ्ज दो के मानी देता है, ये याद कर ले। ये वाहिद लफ्ज लिखा हुआ वाहिद नजर आता है, मुफरिद है, लेकिन ये दो के मानी देता है। तो किला मुजक्कर के लिए आता है और किलता मोनस के लिए आता है। हाँ, तो क्या चीज मोनस है यहाँ पे? बाघ। वो वाली बात के सारी रात कहानी सुनाते रहे, तो सुबह उठकर पूछने लगे कि जुलैखा मर थी कि औरत है ना। तो अभी जिस बात का बड़े जोरों शोर से हम जिक्र कर रहे हैं, अभी तफसीर में इंशाल्लाह आप उसको तफसील से पढ़ेंगी, तो किलतल जन्नतैन आ गया, किला क्यों नहीं आया? किला क्यों नहीं आया? इसलिए जन्नतैन का जिक्र है, दो बागों का जिक्र है। अगर बाग ऐसे लिखा होता जन्नत, तो वाहिद एक बाग था, और जो है चूंकि या नून लग गया तो दो का जिक्र है। अच्छा, ये समझ में आ गई आपको है। और उकुल, यहाँ ना उकु लहा, उकुल के मानी क्या है? हाँ, खाना, फल, उसके लिए ये इस्तेमाल किया जाता है। तो और फल से मुराद जो है वो फ्रूट भी है, और गन्नुम वगैरह यानी अजनास, वो भी किसी दरख्त का फल होता है ना, वो भी है, और सबर का फल मीठा होता है, मीठा भी, मतलब गोया कि ये लफ्ज वुसत से इस्तेमाल किया जाता है, अजनास के लिए भी आता है, फ्रूट के लिए भी आता है। और फज्जर ना का रूपट क्या है?
फाजिम
रा, मानी क्या है इसके? उसी पे माने फाड़ा, फज्जर ना, और हमने फाड़ दिया है ना, एक तो है ना फटना, और यहाँ पे क्या हमने फाड़ दिया। खिलाला हुमा क्या रूट रहा है? खा लाम लाम, तो ये किसके लिए आया है? दरमियान। हाँ, और हुमा की जमीर क्यों आई है? वो दो थे, हु क्यों नहीं आया? नहीं, हु क्यों नहीं आया? वो बाग एक नहीं था। हाँ, बाग एक नहीं था, एक होता तो हु आता, और जो है वो, लेकिन चूंकि बाघ मोनस है तो हा आता है ना, मुजक्कर होता तो हु आता, मोनस है तो हा आता, और यहाँ पे चूंकि दो है तो क्या आया? हुमा आया। लेकिन मुजक्कर हो या मोनस, दो हो तो हुमा ही आता है, ये बात याद रखनी है। یعنی ایک کے بڑے نخرے ہیں، دو ہو جائیں تو پھر وہ رل مل جاتے ہیں. آگے ہے یحاورہو، یحاورہو ہا و را، ہے نا. اور ہا و را جو ہے اس کے معنی کیا ہوتے ہیں؟ یہ لفظ جو ہے وہ محاورے کے لیے بھی استعمال کیا جاتا ہے، اور کس کے لیے استعمال کیا جاتا ہے؟ ہا و را. یہ لفظ جو ہے آپ دیکھیں گی جو ہے یہ قرآن میں اور معنی میں بھی استعمال کیا جاتا ہے، پلٹنا، لوٹنا. جیسے سورت الانشقاق میں ہے انہ ظن ان لن یحور، اور اس نے یہ گمان کر رکھا تھا کہ اسے کبھی لوٹنا نہیں ہے، کبھی اس کو واپس جو ہے وہ جانا نہیں ہے. تو پھر یہاں پر اللہ رب العزت نے ہا و اور را کیا اس سے مراد ہے کہ لوٹنا اور واپس آنا اس کے لیے بھی استعمال کیا جاتا ہے. محاورہ، محاورہ کو محاورہ کیوں کہتے ہیں؟ کہ جب دو لوگ آپس میں بات کر رہے ہوتے ہیں نا، جیسے تو ایک بات کرتا ہے نا تو آپ اس کا جواب دیتے ہیں تو بات اس کی طرف لوٹتی ہے، دو لوگوں کی بات ایک دوسرے کی طرف لوٹتی ہے. دو لوگوں کا آپس میں بات کرنا وہ محاورہ ہوتا ہے نا. تو یہاں پہ بھی کیا ہے کہ یحاورہو، کہ جو دو لوگ آپس میں بات کر رہے تھے تو وہ اپنے ساتھی سے، دوست سے، ہمسائے سے بات کرتے ہوئے بولا، وہ ہوا یحاورہو، تو وہ اپنی بات کو اس کی طرف پلٹا رہا تھا. تو جب آپ سورۃ الانشقاق میں پڑھیں گی، یہاں بات کا پلٹنا ہے، وہاں انسان کا پلٹنا ہے، تو پریشان مت ہوئیے گا اللہ یحور، کہ اس کو واپس جو ہے وہ نہیں پلٹنا. تو ہا و را، ہا و را بات کرنے کے لیے بھی استعمال کیا جاتا ہے، اور ویسے کسی کا لوٹنا پلٹنا اس کے لیے بھی استعمال کیا جاتا ہے. اور حواری بھی اسی سے ہے، حواری مددگار. سورۃ صف میں آپ پڑھیں گی کہ حضرت عیسیٰ علیہ السلام نے جو ہے وہ آواز لگائی تھی کہ من انصاری الی اللہ، تو حواری بولے نحن انصار اللہ، ہمیں اللہ کے مددگار. ہاں قال الحواریون. اچھا آپ مجھے بتائیں کہ حواری پھر اس لفظ سے کیسے مناسبت کر گئے؟ تو حضرت عیسیٰ علیہ السلام کے جواب میں پلٹے، انہوں نے جواب دیا کہ ہم ہیں اللہ کے مددگار، کہ تم آواز لگاؤ کہ کون ہے اللہ کا مددگار، ہم ہیں اللہ کی مدد کرنے والے، اس کے دین کو غالب کرنے والے. تو آپ جب نسبت کو ڈھونڈ لیں گے کسی بھی چیز کے آپس میں ریزیمبلنس اگر آپ سوچا کریں، تو پھر چیز رٹنے والی بات نہیں رہتی، پھر کچھ کچھ دل دماغ میں اترنے لگتی ہے. اور آیت 34 کا آخر ہے نفارا، شابش، نون فا را، اس کے معنی ہے نفری، اولاد، نوکر چاکر، تعداد کے لیے بھی یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے کہ کسی کی جو ہے وہ گویا کہ کسی کے پاس کوئی نفری کتنی ہے، کتنے لوگ جو ہیں اس کے پاس جو ہے وہ پائے جاتے ہیں. تو نون فا را، آپ یہ لفظ جو ہیں وہ پہلے بھی پڑھ چکی ہیں. ہاں نفیر بھی ہے اور نفری بھی ہے. میں نے آپ کو جو ہے یہ بتایا تھا کہ اس کے معنی کیا ہیں، کہ جیسے نفیر لشکر کے لیے بھی آتا ہے، نفرا جو ہے وہ چند کے لیے بھی آتا ہے، اور ہاں ان فرو خفافوں و سقالوں و جاہدو فی سبیل اللہ. یہ کس کے کہاں پڑھا تھا؟ سورۃ توبہ میں آپ نے پڑھا تھا. اور آرڈر کا صیغہ ان فرو، نکلو، نکلو جہاد کے لیے، تو وہاں پہ بھی آپ نے یہ لفظ جو ہے وہ پڑھا تھا، نکلنا، سفر کرنا. تو کچھ ہو گئے تو پھر آپ نکلو. آگے ہے آئی 35 میں تبیدہ. تبیدہ جو ہے اس کا روٹ ورڈ با الف دال بھی آتا ہے، اور با یا دال بھی دونوں طرح آتا ہے. اور با الف دال آئے تو مانیے کسی کھیتی کا اجڑ کر بیابان ہو جانا. آپ دیکھیں کھیتی ہے، سرسبز ہے، خوبصورت ہے، لیکن وہ ایسی اجڑی گویا کہ بیابان ہو گئی، ایک جنگل. اور اگر با یا دال آئے تو بیابان میں کسی چیز کا متفرق اور پرا گندا ہو جانا، جیسے بیابان ہو، اور بیابان جنگل ہوتا ہے نا، صحرا ہوتا ہے. اب اس میں جو ہے کچھ لوگ ہیں اور وہاں پہ وہ بچھڑ جائیں، منتشر ہو جائیں. تو آپ سوچ لیں کہ اس کا منتشر ہونا, الگ ہو جانا اپنے قافلے سے, اپنے سواری سے, کسی چیز سے, بالکل تباہی کی طرف نشاندہی کرتا ہے, کامل تباہی کی طرف. دا یا دال بیابان میں کسی چیز کے متفرق اور پراگندہ ہونے کے ہیں, اور پھر یہ لفظ کامل تباہی اور بربادی کے لیے استعمال ہونے لگا. سمجھ آئی بات کی؟ تو دونوں طرح ہی ہے کہ کسی کھیتی کا اجڑ کر بیابان ہو جانا, یا بیابان میں کوئی اپنے لشکر یا اپنی چیزوں سے الگ ہو جائے, پراگندہ ہو جائے. اکٹھا رہنا ہوتا ہے نا, جیسے آپ کہیں بھی جاتے ہیں, بعض جگہ ایسی ہوتی ہیں وہاں اکٹھا مل کر رہنا ہوتا ہے, آپ چھوٹے تو آپ گئے. پھر ہے منقلبہ, آیت 36 میں. اس کی فیملی کا لفظ آپ آج کے سبق میں پڑھ چکے ہے نا, پڑھ چکے ماشاء اللہ. پھر دوبارہ آیا بہوا یحاورہو, یہ بھی آپ پڑھ چکے. ہاں ہاں ورا. پھر جو ہے آپ آیت نمبر جو ہے آپ آ جائیے 40 میں, میرا خیال آ جائے کیونکہ سارے ہی آپ کے پڑھے لکھے ہیں. آپ تو آیت 40 ہے, 40 نمبر آیت. حسبانن, حسین باش, شاباش, اور غفران کے وزن پر ہے یہ. ہاں تو غفران کے وزن پر ہے حسبان. اس کے وزن کا ایک اور بھی بتائیں, یہ بھی میں نے آپ کو سورت فاتحہ کی اس میں بتایا تھا, الرحمن ہے نا, الرحمن, غفران, حسبان, سکران, ان کے اندر نا حد درجہ مبالغہ پایا جاتا ہے. تو جب بھی اس وزن پر آپ کو کوئی لفظ ملے گا تو کیا ہے, مبالغہ پایا جاتا ہے. تو حسبانن اس سے مراد کیا ہے کہ ایسا حساب کتاب, یعنی کسی کے اعمال کا ایسا حساب لیا جائے کہ پھر ایسا عذاب اس پر آئے جو کسی کے کرتوتوں کے نتیجے میں آئے. آپ اس کو پڑھیں گی تو آپ دیکھیں گی کہ مختلف مفسرین نے حسبانن جو ہے نا اس کا ترجمہ مختلف کیا ہے, عذاب کے طور پر اس کو بہرا لیا ہے. اصل بات کیا ہے کہ یہ لفظ جو ہے وہ عذاب کے طور پر استعمال کیا گیا ہے. کسی نے کہا آسمانی عذاب جو ہے وہ ان پر جو ہے وہ بھیج دے, اور اس سے مراد کیا ہے کہ بہرحال ان پر ایسا عذاب آئے گا جو ان کو تباہ و برباد کر دے گا. وہ آگ کا بھی ہو سکتا ہے, وہ جو ہے وہ بارش کا بھی, وہ کسی طرح کا بھی کچھ ایسا عذاب ہے کہ جس کی وجہ سے وہ جو ہے وہ تباہ و برباد ہو کر جو ہے وہ رہ جائیں. تو گویا کہ جو بات یاد رکھنے کی ہے, جیسے آپ دیکھیں حضرت قتادہ نے اس کا ترجمہ عذاب کیا ہے, ابن عباس رضی اللہ عنہ نے اس کا ترجمہ آگ لیا ہے, کسی نے اس کا پتھرو بھی کیا ہے. تو پھر یہ معنی کیسے پیدا ہو گئے؟ بعض اوقات جب آپ یاد کرتے ہیں تو آپ پریشان ہو جاتے ہیں کہ ان میں تو کوئی نسبت ہی نہیں, ایک طرف آگ ہے تو ایک طرف پتھر ہے, اور ایک طرف عذاب ہے, ایک طرف کسی نے بڑی مصیبت جو ہے اسے مراد لی ہے. تو اصل بات کیا ہے, ایسا عذاب جو کسی کے کرتوتوں کی بنا پر اللہ بھیج دے. کسی کے کرتوت آگ والے تھے تو آگ کا بھیج دیا, کسی کے کرتوت پتھر والے تھے تو پتھر کا بھیج دیا, کسی کے ویسے ہی کوئی آسمانی عذاب تھا تو اس کے بھیج دیے, ہے نا. تو اب ماشاءاللہ آپ کو یہ چیز سمجھ میں آتی جائے گی کہ حسبانن مبالغہ ہے, اس کے اندر سخت عذاب اس کو ان کو ملا, سخت ملا. فتصبح, روٹ ورڈ کیا ہے؟ فتصبح, اور اس کے معنی ہے کہ حالت کا بدل جانا. جیسے کوئی شخص صبح میں امیر تھا, شام میں غریب ہو گیا, اور صبح ہوتی ہے تو کیا ہوتا ہے, رات کی تاریکی جاتی ہے, دن کی روشنی آ جاتی ہے, حالت بالکل تبدیل ہو جاتی ہے نا. فتصبح, پس تو ہو جائے, سعیدن زلقا, اور سعیدن جو ہے وہ کیا ہے, سواد عین دال. اس کے معنی ہوتے ہیں چڑھائی چڑھنا, اور یہ لفظ جو ہے وہ جیسے میدان کے لیے بھی استعمال کیا جاتا ہے. اور زلقا جو ہے اس سے مراد ہے ظالام قاف, شاباش, بالکل ٹھیک ہے, ظالام قاف, اور یہ صاف چٹیل کے لیے آتا ہے, ایسا جس میں پھسلن ہو. اب دیکھیں کہ اگر کوئی چیز بہت صاف نہ ہو تو پھر وہ آپ اس کا سہارا لے لیتے ہیں, آپ سلپ نہیں ہوتے. جو بہت ہی چٹیل صاف چکنی چیز ہونا, اس پہ پھسلن ہوتی ہے. تو زلقہ پھسلن والا, بالکل صاف, ظالام قاف. پھر آگے ہے اور یوس بہا, کیا روٹ ورڈ ہے اس کا؟ سواد بہا. ابھی آپ نے فتوس بہا پڑھا, یہاں پہ یوس بہا ہے. और फिर है माउहा गौरन। तो माउहा तो आप पढ़ी चुके हैं, किसे कहते हैं? पानी के लिए आम इस्तेमाल होता है लस्मा, है ना। और गौरन जो है ऐसा पानी जो नीचे जमीन में हो, नीचे भी जमीन में पानी जो पाया जाता है उसके लिए ये लफ्ज जो है वो इस्तेमाल किया जाता है। और आप देखें इसके लिए कि मसलन आपने गार भी पढ़ा था ना, जो गार अभी पीछे असाबे कहफ में, तो गार के लिए भी रूटवर्ड यही है गैन मोरा। और यहाँ के लिए भी रूटवर्ड जो है वो यही है। तो इनके मानी के अंदर की निस्बत क्या पाई जाती है? हाँ, असल बात ये है कि गार जो है आमतौर पर जमीन के ऊपर होती है ना, बारी पहाड़ के अंदर खो, लेकिन जब पानी के लिए इस्तेमाल होगा तो गोया के यानी जमीन नीचे अंदर गई हुई है, नशेबी है और अंदर खड सा है, और जैसे और फिर उसके अंदर जो है वो पानी चला जाए, तो गोया के नशेबी जमीन ऐसी जमीन जो बहुत ही निचली जमीन है, तो उसके लिए ये लफ्ज जो है वो इस्तेमाल किया जाता है। और आप इस लफ्ज को जो है वो वैसे भी जो है वो पढ़ चुकी हैं। तो आपको समझ आ गई ना बात की कि गैन वो रा जो है वो पानी का नीचे उतरा हुआ होना, जमीन के अंदर खड के अंदर होना, नशेबी जमीन निचली जमीन में पानी जो है वो चला जाए। तो अब देखें जब गौर और फिक्र आप करते हैं, उर्दू में गौर आप लफ्ज बोलते हैं ना, तो उसमें क्या करते हैं कि आप दिमाग के अंदर दिमाग की गहराइयों में जाकर एक बात पर सोचते हैं, है ना, गौर और खोज करना। और इसी तरह जो है वो गौर गार के लिए भी इस्तेमाल किया जाता है कि पहाड़ के अंदर जो है वो एक नशेबी जो जगह है तो गार सा जो है वो बन जाए। तो यहाँ पे भी यही मानी मुराद है कि वो पानी जो नीचे तक जो है वो गया हुआ है। फिर आप देखिए तो लफ्ज है आयत नंबर 42 में खावियातुन, खावो या गिरने के लिए इस्तेमाल किया जाता है। उरूश ऐन राशीन अर्श बुलंदी के लिए आता है। या लैतनी लाम या ता लैत काश के लिए आता है। मुंतसिरा नून स्वाद रा नसरा मदद करना उसके लिए आता है। वलाया वलाया तू वो लाम या, बस एक बात याद रखें अगर वो पर जबर है तो नुसरत मवालात मुराद है, अगर वो के नीचे जेर है विलायत तो इसके मानी है इख्तियारात के, हुक्म और इख्तियारात के। वलायत है तो मवालात नुसरत, कोई वली हो जाए मदद करे, लेकिन वो के नीचे जेर है तो हुक्म और इख्तियारात के लिए आता है। हुआ खैरुन सवाब हुआ खैरुन उकबा, और उकबा जो है वो अंजाम के लिए इस्तेमाल किया जाता है।